نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير. خلاصہ قرآن کے سلسلے میں سترویں پارے کا دوسرا رب سورة الانبیاء کی آیت نمبر 51 سے ہے, یہاں سے شروع کریں گے. بہت ہی خوبصورت طریقے سے اس صورت میں مختلف انبیاء کی سٹوریز کو سامنے رکھ کر اللہ تعالیٰ نے ہمیں یہ میسج دیا کہ شرک چھوڑ کے توحید پہ آ جاؤ. یہی پوری تبلیغ کا خلاصہ ہوتا ہے اور اسی کے اندر حقیقت میں انسان کے باقی اعمال کی اصلاح ہے. دیکھتے ہیں, وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ مِنْ قَبْلُ وَكُنَّا بِهِ عَالِمِينَ, اور بے شک ہم نے ابراہیم علیہ السلام کو ان کی بھلائی اس سے پہلے ہی دے دی تھی اور ہم اس کو خوب جانتے تھے. کس سے پہلے؟ حضرت نوح علیہ السلام کے بعد, لیکن بچپن میں ہی. عام طور پہ جن حالات میں بچے کھیلتے کودتے, ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے اس عمر میں بھی اتنی سمجھ بوجھ دی کہ سورج چاند ستاروں کو دیکھ کر ان سے ان کے بنانے والے رب کو پا لیا. یہ نہیں ہوا کہ ان کو معبود بنا کر انہی میں کھو جائیں. ہمارے لیے بھی اس میں عمل کی بات یہ ہے کہ اللہ تعالیٰ ہمیں جو بھی نعمتیں دے ان نعمتوں کو دیکھ کر نعمتیں دینے والے کو پانا ہے. کیا ہوا؟ اب یہاں سے ان کا آؤٹ سپوکن ہونا اور اپنی قوم کے آگے بات کرنا ثابت ہوتا ہے کہ کس طریقے سے جب توحید دل میں آ جاتی ہے تو انسان شرک کو دیکھ کر خاموش نہیں رہ سکتا. آپ بھی اب اپنے اندر یہ چیز محسوس کریں کہ کیا میرے اندر حقیقت میں اللہ کا دین آ گیا ہے؟ کیا میں حقیقی معنوں میں اپنے آپ کو اللہ کی بندی سمجھنے لگی ہوں؟ تو اس کی ایک دلیل تو حضرت ابراہیم علیہ السلام کے عمل سے نوٹ کر لیجئے. اس قال, خاموش نہیں رہتا بندہ, بول پڑتا ہے. یہ الگ بات ہے کہ بولنے کا انداز بہت خوبصورت ہوتا ہے, اس میں یہ نہیں ہوتا کہ انسان دوسروں کی بے عزتی کرے یا خاندان برادری کو کچھ دھمکیاں دے, لیکن بہرحال بولنا تو پڑتا ہے. اور اس بولنے میں کیا تھا؟ لِأَبِيهِ وَقَوْمِهِ مَا هَذِهِ التَّمَاثِيلُ الَّتِي أَنْتُمْ لَهَا عَاكِفُونَ, اپنے باپ اور اپنی قوم سے کہا, یہ کیا ہیں مورتیاں جن کے اوپر آپ بیٹھے رہتے ہیں؟ انداز کتنا خوبصورت ہے. کسی کے معبود یا کسی کے بت یا کسی کے بڑے کو برا کہنے کی بجائے ان کے شعور کو بیدار کیا کہ آپ ایسا کیوں کرتے ہیں, یہ کس طرح کی باتیں ہو رہی ہیں, آخر ان کو آپ خدا سمجھ کے بیٹھے ہوئے. آپ دیکھیے کہ سوال بہت زیادہ لاجیکل تھا. ہمیں بھی تبلیغ کے اندر اسی طرح کے لفظ استعمال کرنے چاہیے کہ سانپ بھی مر جائے اور لاٹھی بھی نہ ٹوٹے. دل تو ٹوٹے گا, لیکن آپ کے الفاظ اتنے میٹھے ہونے چاہیے کہ اس کے دل سے جو خون رسے اس کے اوپر وہ تھاہیا بن جائے. قالوا وجدنا آباءنا لہا عابدین, ہر بگڑے ہوئے معاشرے کی طرح جو جہالت کی بنیاد پہ بگڑتا ہے, ان کا جواب بھی یہی تھا کہ ہم نے اپنے باپ دادا کو اسی طرح عبادت کرتے ہوئے پایا. اس سے پتہ چلتا ہے کہ جو مقلد معاشرے ہوتے ہیں, جو اپنی عقل نہیں استعمال کرنا چاہتے, وہ پھر پچھلوں کے نقش قدم پہ چلتے ہیں. اللہ تعالیٰ نے انسان کو عقل دی تاکہ وہ اس کو استعمال کر کے ہدایت تک پہنچے, لیکن جب کوئی بھی انسان ہدایت تک پہنچنے کی بجائے اپنی عقل کو وقت اور معاشرے کے رسم و رواج پہ ہی لگا کے خاموش ہو جائے تو وہ عقل ناراض ہو جاتی ہے اور وہ اس کو پھر کام کرنے نہیں دیتی. ابراہیم علیہ السلام نے ان کا یہ جواب سن کر کس طریقے سے بات کی؟ کہنے لگے, قال لقد کنتم انتم وآباؤکم فی ضلال مبین, تم بھی گمراہ ہو اور تمہارے باپ دادا بھی صریح گمراہی میں پڑے ہوئے تھے. انہوں نے کہا, کیا تو ہمارے سامنے اپنے اصلی خیالات پیش کر رہا یا مذاق کر رہا؟ یعنی وہ خدا جن کو ہم کب سے خدا سمجھے بیٹھے تھے, آج تو ان کی ساری خوبیاں ختم کر کے کہیں ہمارے ساتھ مذاق تو نہیں کر رہا؟ اس نے جواب دیا, نہیں, بلکہ فی الواقع تمہارا رب وہی ہے جو زمین و آسمان کا رب اور ان کا پیدا کرنے والا ہے. اس پر میں تمہارے سامنے گواہی دیتا ہوں اور خدا کی قسم میں تمہاری غیر موجودگی میں ضرور تمہارے بتوں کی خبر لوں گا. یہاں سے آپ دیکھیے کہ انہوں نے تبلیغ کر کے اللہ کی بات بتا کر پھر اپنے دل کے جذبے کے ہاتھوں مجبور ہو کر کہہ دیا کہ دیکھو, اگر تم باز نہیں آؤ گے تو میں ان کو ٹکڑے ٹکڑے کر دوں گا. یہاں آپ اس کو لے لیجئے, بت کو ایک ٹی وی کے اوپر جس پہ آپ کا بچہ کوئی فلمیں دیکھتا رہتا ہے یا کچھ اور کرتا ہے, وہ بھی تو ایک بت ہے نا. کیا ہم بھی ان کو پہلے ہی درجے میں ٹکڑے ٹکڑے کر دیں؟ کیا ہم اس کا سیل فون توڑ پھوڑ کے بند کر دیں؟ نہیں. طریقہ ہوتا ہے पहले शोर को बेदार करना, और हज़रत इब्राहिम की इनायतों से हमें ऐसे ना लगे कि फ़ौरन झटपट में एक ही दिन में ये हो गया, बल्कि इसके पीछे एक बहुत बड़ी कहानी है। बताना ये चाह रहे थे कि अगर तुम्हें मेरी बात की दलील नहीं समझ आती तो मैं अमलन मुशाहिदा करके दिखाऊंगा कि ये कितने बेवस हैं। यह जुमला नोट कीजिए कि इब्राहिम इन बुतों को क्यों तोड़ना चाहते थे, क्या उनको चिड़चिड़ाने के लिए? नहीं, बल्कि ये दिखाने के लिए कि ये बेबस हैं, इनके पास कोई इख्तियारात नहीं है। तो तुम इनको खुदा बना के पूज रहे हो, तुम्हारी अपनी जिंदगी जाया हो जाएगी, तुम्हें ये कैसे पता चलेगा कि होगा? अब किया, कैसे किया, किस मौके पे किया, ये कुछ पता नहीं, लेकिन बाहर हाल कर दिया जैसा भी करना था। फजअलहुम जुजाजन इल्ला कबीर अल्लाहुम लअल्लहुम यरजिउन। फिर इब्राहिम अलैहिस्सलाम ने ऐसा किया सिवाय उनके एक बड़े को छोड़ दिया ताकि वो उसकी तरफ पलट आए, यानी जब जाए। असल ये जुमला बता रहा है कि इब्राहिम के बुत तोड़ने का मकसद क्या था। बुत बड़ा एक मौजूद होगा तभी तो उसको पूछेंगे ना कि भाई तुम्हारे सामने ये किसने किया, यही वो दिखाना चाहते थे। अब क्या हुआ, कौम वापस आई, उन्होंने आकर अपने बुतों का हाल देखा। कालू मन फाला हाज़ा बिआलिहतिना इन्नहू लमिनज़ ज़ालिमीन। कहने लगे हमारे खुदाओं का यह हाल किसने कर दिया, बड़ा ही जालिम था कोई शख्स। यहाँ भी नोट कीजिए, जब मुशरिक के शिर्क पे चोट पड़ती है तो उसको लोग फिर जालिम या कुछ और दिखते हैं। बस लोग बोले हमने एक नौजवान को इनका जिक्र करते हुए सुना था जिसका नाम इब्राहिम है। उन्होंने कहा अच्छा तो पकड़ लाओ इसे सबके सामने ताकि देख लें लोग कि इसकी कैसी खबर ली जाती है, थ्रेट फील करा रहे हैं। जब भी कभी आज भी ऐसा होता है तो लोग उस शख्स के पीछे पड़ जाते हैं। इब्राहिम अलैहिस्सलाम घबराए नहीं, उनकी इन धमकियों से अपने आप को उन्होंने अपने मिशन से दूर नहीं किया, बल्कि इब्राहिम अलैहिस्सलाम के आने पर उन्होंने पूछा क्यों इब्राहिम तूने हमारे खुदाओं के साथ ये हरकत की है? उसने जवाब दिया बल्कि ये सब कुछ इनके सरदार ने किया है, इन्हीं से पूछ लो अगर ये बोलते हों। या फिर देखिए कि जाहिर लगता है कि जुमला ऐसा है कि जिसके अंदर शायद झूठ की बू आती है, लेकिन असल में शऊर को बेदार किया जा रहा है कि देखो तुम अपने आप को चेक करो, तुम किस तरीके से इनके सामने बैठे हो जिनका बड़ा मौजूद था और सारे छोटे मर गए और ये कुछ नहीं कर सके, तो बताओ ये तुम्हारी मदद कैसे करेंगे? और इससे असल में उन्होंने हुज्जत कायम कर दी थी कि देखो तुम अपनी अकल में आ जाओ। इससे क्या पता चलता है कि बास दफा थोड़ा सा आगे बढ़ के कोई एक्शन लेना जिससे दूसरे का शोर बुलंद हो जाए, जिससे दूसरे का शोर बेदार हो जाए, ये बेहतर होता है गूंगे शैतान बनने से। हम अपनी जिंदगी में देखें, ये तो बुत प्रस्ती की बात है, हम तो कई दफा गुना प्रस्ती में लोगों को माइल देख कर भी मसलतों का शिकार हो जाते हैं। कहते हैं छोड़ो अब कौन बुरा बने, छोड़ो फिर सबको पता है। नहीं, हजरत इब्राहिम का ये जुमला कितना काम किया देखिएगा। फरजो इलान फुजीम, कुछ देर के लिए कौम अपने दिमागों की तरफ पलटी और कहने लगे बेशक तुम ही जालिम हो, इसको हाईलाइट कर ले। ये है वो जमीर की आवाज जिसको दबाने के बाद ही गुनाह होता है। इब्राहिम अलैहिस्सलाम का जवाब इतना खूबसूरत था कि जिसके आगे वो बोल ना सके, लिहाजा उनको समझ आ गई जमीर की तरफ पलटे। ये वो वक्त होता है जिस वक्त इंसान हकीकत में पलट आए तो फिर बहुत ज्यादा फायदा मिलता है। यही वक्त होता है जो इंसान के अंदर तोड़फोड़ पैदा कर देता है। यही वो वक्त होता है जो इंसान को फिर आंखों से आंसू बहने पे मजबूर करता है। इजा समय वाली आयतें याद कर लीजिए। और यही वो वक्त होता है जब कुरान को सुन सुन कर लोग सुन्न हो जाते हैं, जब अल्लाह का कलाम दिल पर पड़े और उसके नतीजे में इंसान अपने जमीर को बेदार कर ले तो तब्दीली का सफर शुरू हो जाता है। और इसका बरक्स देख लीजिए, कितने कुरान क्यों ना पढ़ लीजिए, जहां थे वहीं खड़े हैं, कुछ भी उसमें चेंज नहीं आती। रूसी, मगर फिर उनकी मत मारी गई। ये मत कब पलटती है? जब दोस्त फिर मिल जाते हैं, फिर खानदान आले में लड़ जाते हैं, तुम क्या कर रहे हो, तुम्हें क्या हो गया, फिर तुम जाने शुरू हो गई, फिर तुम्हें बुला लिया, अब सुबह जाते थे अब शाम जाते हो, इस वक्त भी मत पलट जाती है। आपने अपना असल देखना है ना तो आप कुरान की महफिल में देखा करें, और आप इस महफिल से बाहर अगर स्ट्रेस में है ना और उसकी वजह आपके दीन को मैनेज करना है तो ये आपके ईमान की निशानी है। यही असल में जिहाद बिन नफ्स है। हम सोसाइटी में एक डूबते हुए समंदर की तरह फिर रहे होते हैं, हम उसमें से निकल के कुरान के सुनने सुनाने अल्लाह के बंदों की खिदमत के लिए निकलते हैं। तो ये निकलता ही वो है कि जिसके अंदर ये कैफियत आ चुकी हो कि फरज और इलान फूसी है, लेकिन सुम मनु की सोला रूसी, मत किसकी पलटती है, जो दोबारा कॉम्प्रोमाइजिंग हो के अपने आप को पीछे कर लेता है और बोले तू जानता है कि ये बोलते नहीं है। हम भी पूछें आज तक घर के जितने डेकोरेशन पीस हमने साफ किए और जिनको रोज पूजा करते हैं, जिनकी सफाइयां सुथराइयां करते हैं, वो कपड़े जो हमारा कितना वक्त और कितना माल ले लेते हैं, कभी आज तक वो बोले कि थैंक यू? कोई बुत नहीं बोलेगा, एक चीज बोलेगी और हमारी किताबें जिंदगी बोलेगी, जिसके अंदर हमने भाग दौड़ करके कुछ ना कुछ नेकियां डाल दी। कल अफताबुदूना मिन दून अल्लाह, इब्राहिम अलैहिस्सलाम बोले फिर क्या तुम अल्लाह को छोड़कर इन चीजों को पूज रहे हो जो ना तुम्हें नफा पहुंचाने पर कादिर है ना नुकसान? तुफ है तुम पर और तुम्हारे माबूदों पर जिनकी तुम अल्लाह को छोड़कर इबादत कर रहे हो, क्या तुम्हें जरा भी अक्ल नहीं है? ये होता है खूबसूरत वक्त, जिसको हमारे यहाँ कहते हैं ना कि लोहा नरम देकर हथौड़ा लगा दिया। तबलीग में ये बात बहुत खूबसूरत है। दूसरी बात देखिए, अफलात आकिलून, अक्ल की पूजा करता है ना इंसान, अल्लाह के मुकाबले में जब अक्ल नफा नुकसान समझाती है ना कि अल्लाह के काम में क्या है और अल्लाह का काम छोड़ने में क्या है, तो वो अकले अय्यार हो जाती है। इसलिए आज भी किसी ऐसे दुनिया परस्त जिसने दुनिया को अपना खुदा बना लिया हो, उसको नसीहत करनी हो तो अकल को झंझोड़िए, ये ना कहें कि अपने दीन से पूछो, अपने मुआशरे से पूछो। अब इस वक्त जवाब कोई नहीं मिला तो वही हुआ जो अमूमन लोगों का हाल है कि दलील के जवाब में गुस्सा करते हैं। आज भी आप नोट करिएगा इस जुमले को कि जब आप किसी को नसीहत करें, उसको जवाब ना बन पड़े ना, तो आगे से धमकियां शुरू होती हैं। मैं तेरा रास्ता बंद कर दूंगा, मैं तुम्हें जाने नहीं दूंगा, मैं तुम्हारे पैसे बंद कर दूंगा, मैं तुम्हें ये कर दूंगा। इन्होंने भी यही कहा, कालू हर्रकूहु वंसुरु आलिहत्तकुम, जला डालो इसको और हमायत करो अपने खुदाओं की, कुंतुम फाइलीन, अगर तुम्हें कुछ करना है। कितना भूंडा जुमला। इलाह तो वो होता है जो मुश्किल पे काम करे, बल्कि अगर लफ्ज नासिर को देखे, मतलब इलाह होने के अंदर एक चीज नसर की भी आती है, मदद की आती है, तो नासिर कहते ही उस मददगार को है जो मुश्किल वक्त में काम करे। जब सारे साथ छोड़ जाए उस वक्त वो काम करे। अल्लाह सुबहान तआला यहाँ बता रहे हैं कि देखो उन्होंने बजाय इसके कि खुदाओं से मदद चाहते कि इस इब्राहिम के डर से में बजा, खुद कह रहे हैं कि इलाहों की मदद करो। यहाँ इलाह को लिख लें दुनिया, और हकीकत है कि जिस दुनिया की मदद करने के लिए हम दीन को छोड़ते हैं, वो दुनिया भी हमारे साथ वही काम करती है जो कि आगे इस आयत के साथ मामला हो रहा है। अल्लाह ना चाहता तो ये आग जला के भस्म कर देती इब्राहिम अलैहिस्सलाम को, लेकिन इस आग ने नहीं जलाया। कुल ना या नारुकूनी बर्दम व सलाम अला इब्राहिम, हमने कहा कि आग ठंडी हो जा और सलामती वाली बन जाए इब्राहिम पर। वारा तो भी ही कई दिन फजाल ना हूँ मुलसरीन, वो चाहते थे इब्राहिम के साथ बुराई करें, मगर हमने इनको बुरी तरह नाकाम कर दिया और हमने इससे और लूत को बचाकर उस जमीन की तरफ निकाल दिया जिसमें हमने दुनिया के लिए बहुत सारी बरकतें रखी थी, और हमने इसहाक अता किए उनको और याकूब इस पर इजाफे के तौर पे, और हर एक को हमने सालेहीन कर दिया, और हमने कर दिया उनको वो आयमा, आयमा इमाम की जमा, वो इमाम जो के रास्ता दिखाते थे हमारी रहनुमाई में और हमारी वही के मुताबिक इस बात की तरफ के करो नेकियों को और कायम रखो नमाज और दो जक़ात, और थे हम ही इबादत करने वाले। कितनी खूबसूरत बात है अगर आपने इसमें से पिक की है। अब आप अपने दिन को मेरे से पहले चलाया करें कि इस तर्जमे में भला मैं कुछ कहूंगी, खामोश रहूंगी, कोई मैसेज है? अगर वही बात आपको दिखे जो बाद में उस्ताद की जुबान से निकले, तो खुशी मनाया करें कि हम भी अब कुरान के अंदर गौर व फिक्र करने लगे हैं। जो मैसेज मुझे इसमें से मिला वो ये है कि उन्होंने उनके साथ बुराई का इरादा किया, लेकिन अल्लाह ने उन बुराई का इरादा करने वालों को सबसे नीचे कर दिया और उनको निजात देकर बरकतें दे दी। ये है वो राज जो किसी को नहीं पता। अल्लाह के दीन के काम के रास्ते में जब कोई मुश्किल आए, जब कोई आग जले, बास तो आगे बड़ी ठंडी भी होती है, बास तकलीफों की और आजमाइशों की आग होती है जो हमें दीन के ऊपर अमल करने से बढ़ती है, और दूसरी कुछ आग ऐसी होती है जिसमें लालच होता है, तरगीबात होती है, दौलत का लालच होता है, कई मोहब्बतों की बात होती है। एक दफा इस थ्रेश होल्ड से जो निकल गया, एक दफा जिस बंदे ने अपने दिल को इन चीजों के वक्त में जमा लिया, अल्लाह के वादे हैं कि अल्लाह उसको बरकतों वाली जगह पे ले जाएगा। वही चीज जिसको लेने के लिए लोग दीन छोड़ते हैं ना, वो बंदे को दीन ले के मिल जाती है। ये इतना बड़ा अल्लाह का वादा है, इतना बड़ा वादा है, लेकिन इसके बगैर नहीं है। ये इस बात की दलील है कि जब आग में डलने का फैसला किया तो इसहाक और याकूब मिले। अभी तक बे औलाद, औलाद की नेमत नहीं थी, अल्लाह ने ना सिर्फ बेटा बल्कि याकूब पोता तक दिया। नस्लों में असर रहता है नेकी का। एक नेकी जिस पे आज हमें थोड़ी सी मुश्किल आती है, सब्र कर लीजिए, आप देखिएगा वही नेकी कल आपकी नस्लों को کی دعائیں لینے والی بنائے گی کہ آپ کی نسلیں آپ کو دعائیں دیں گی. ہم ایسے وقتوں میں کمپرومائز کر کے اپنے قیمت کو کم کر دیتے ہیں. پھر ایک اور چیز اس سے پتہ چلی کہ ہم نے وہی کے ذریعے ان کو نیک کاموں کی اور نماز قائم کرنے، زکوٰۃ دینے کی ہدایت کی تھی، اور وہ ہمارے عبادت گزار تھے. کیا پتہ چل گیا کہ جب کوئی بندہ قربانی کے دین پہ اللہ کا دین لے لیتا ہے، جیسے کہ یہاں ابراہیم لے رہے تھے، تو اس کے بعد کرنا کیا ہے؟ کیا اس میں ریچول نے دین کے، یہ اللہ مدد کرتا ہے. اپنی عقل پہ نہیں بندہ چھوڑتا. بس اگر آپ عقل سے پوچھیں نا کہ مجھے کیا کرنا چاہیے، تو آپ کی عقل کہے گی کہ دن میں بس 1 گھنٹہ دین کے نام پہ کوئی بھی نیکی کا کام کر لو، دیٹس اٹ. باقی 23 گھنٹے جو ہیں وہ دنیا کو دے دو، جسم کو دے دو، نفس کو دے دو، پارٹیوں میں جاؤ، دوستوں میں جاؤ. لیکن اس ایک عقل کے فیصلے کو ماننے کے نتیجے میں آپ کے اندر حکمت نہیں آئے گی. اللہ آپ کو اگلے فیصلے نہیں کرنے دے گا، کیونکہ یہ اللہ کے وعدے ہیں کہ یہدون بی امرنا واوحینا الیہم فعل الخیرات. تو ایک نیکی دوسری نیکی کا راستہ بنتی ہے. اللہ ہمیں ایسی نیکیاں کرنے والا بنا دے جس کے اندر سے پھر ایک اور نیکی نکلے. ولوط اناتینا حکما و علما، اور لوط کو ہم نے حکم اور علم بخشا اور اسے اس بستی سے بچا کر نکال دیا جو بدکاریاں کرتی تھیں. در حقیقت وہ بڑی ہی بری قوم تھی، اور لوط کو ہم نے اپنی رحمت میں داخل کیا اور وہ صالح لوگوں میں سے تھا. یہ کیسے ہو جاتا ہے؟ ہومو سیکشول قوم میں سے اللہ نے لوط کو نکال دیا خیر عافیت کے ساتھ. یہ اللہ تعالیٰ کا انعام تھا حضرت لوط کے پاس. حضرت لوط نے حضرت ابراہیم علیہ السلام کو اس وقت مانا جبکہ دوسرے نہیں مان رہے تھے. اللہ تعالیٰ نے ان کو ایک الگ بستی سیدوم نام کی اس میں بھیج دیا. وہاں اتنی بگڑی ہوئی نفس پرست قوم سے ان کا واسطہ پڑ گیا کہ اس قوم نے ان کے قتل تک کی کوششیں کر دیں، اور ہومو سیکشل اتنے تھے کہ گھر آئے مہمان کو بھی وہ نہیں سمجھ پاتے تھے، لیکن اللہ نے ان کو بھی نکال دیا. آج ہماری نسلوں کو اس گندگی کے طوفان سے نکالنے والی چیز بھی ہماری آپ کی قربانیاں ہیں. کر لیں گے، 4 دن کی زندگی ہے، بعد میں دیکھیے گا ہماری نسلوں میں بھی انشاء اللہ تعالیٰ لوط جیسے بچے پیدا ہوں گے کہ جو اس گندے ماحول میں بھی اپنے آپ کو نہ صرف خود بچائیں گے بلکہ دوسروں کو لے آئیں گے. اور ساتھ ہی ساتھ وہ نوح نے اس نادا من قبل، اور یہی نعمت ہم نے نوح کو بھی دی. یہ کون سی نعمت کا تذکرہ ہے؟ قربانیاں کرنا. یہاں کوئی نعمتیں دکھ رہی ہیں آپ کو؟ کوئی گاڑیاں، کوئی لینڈ کروزر، کوئی بنگلے، کچھ نہیں. یہ اللہ کی نعمت ہے. یہدونا بھی امرینا، کہ کسی کو یہ پتہ چل جائے کہ ان حالات میں میری ذمہ داری کیا ہے. اللہ کہتے ہیں ہم نے نوح کو دی. یاد کرو جبکہ ان سب سے پہلے اس نے ہم کو پکارا تھا، ہم نے اس کی دعا قبول کی. اس وقت تو کوئی رسم بھی نہیں ڈلی ہوئی تھی اللہ کو پکارنے کی، نئی نئی دنیا تھی، لیکن فطرت پہ تھے نا، اس لیے اللہ کو پکارا. تو اللہ نے اس کے نتیجے میں ان کو اور ان کے گھر والوں کو ایک کرب عظیم سے نجات دی. کون سا کرب تھا؟ کوئی اگر بے سوچے سمجھے بولے گا نا تو کہہ دے گا طوفان. نہیں، طوفان تو بعد میں آیا تھا، یہ کرب تھا برے ماحول میں رہنے کا کرب. ایک بندہ مومن جس کی فطرت صحیح ہوتی ہے، وہ کبھی شرک، کفر، بدعت، گندگی، فحاشی اور یعنی اس ماحول میں خوش نہیں رہ سکتا. لوگ اس کو عید کی پارٹی کہتے ہیں، نفس اس کو کرپشن کہتا ہے. اللہ تعالیٰ نے ان کو اس سے نجات دی. ہم چاہتے ہیں کہ ہمارے ارد گرد جتنی گندگی ہے اس سے نکلے، تو کچھ نہ کچھ قربانی دینی پڑے گی. جتنی دیں گے نا، جلدی دے لیں گے نا، اتنی آسان ہوگی. آج اگر صرف ایک شخص کے ساتھ جنگ ہے نا، مثال اللہ نہ کرے گھر کا کوئی بڑا ہی کسی برائی کا شکار ہے، کل 4-6 بچے بھی ساتھ مل سکتے ہیں، پرسوں کوئی اور بات بھی ہو سکتی ہے. آج اگر ہم اس پہ رکیں گے انشاءاللہ اللہ آسان کرے گا. اور اللہ نے کس طریقے سے پھر اس بات کو آگے پیش کر دیا کہ وَنَصَرْنَاهُ مِنَ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا، ہم نے ان کی مدد کی اس قوم کے مقابلے میں جنہوں نے ہماری آیتوں کو جھٹلا دیا تھا. بے شک وہ تھے ہی بہت برے لوگ، بس ہم نے ان سب کو غرق کر دیا. اللہ اکبر، کیسے اللہ بچاتا ہے؟ ساتھ ساتھ دعا کریں کہ اللہ تعالیٰ ہمیں بھی برائیوں سے بچا. جس طرح قومیں غلط کام کرتی تھیں نبی بچ جاتے تھے، آج نبیوں والا کام کریں گے تو بچیں گے. صرف باتیں کرنے سے تو ہماری پچھلی 3 جنریشن نہیں بچی. واللہ ہی آپ ذرا پیچھے پلٹ کے دیکھیں، 3 جنریشن بگڑی ہوئی ہیں، اندھیروں میں گئیں. اب کچھ سوتے اٹھ رہے ہیں تو کچھ نہ کچھ گھروں میں جنگ شروع ہو رہی ہے. کتنے سکون سے کئی ماؤں نے نبھا دیا، کتنے برے شوہروں کے ساتھ کانوں کان خبر نہ ہوئی، مرتنے تک تک نہیں بتایا کہ گھر والوں میں خرابیاں کیا تھیں. اس لیے کہ پیغام ہی یہی تھا کہ جا رہی ہو بیٹی، تو اس گھر سے جنازہ نکلے گا، یہاں سے واپس نہ پلٹنا. کسی نے یہ تو سمجھایا ہی نہیں کہ طیبات للطیبین والخبیثات للخبیثین، अब ये जो घरों में झगड़े भी अगर आ रहे हैं ना, तो ये बहुत ज्यादा खुशी की अलामत है। आप नोट कीजिए, सुबह सब सो रहे हो तो आप भी सो रहे हो, कभी झगड़ा हुआ फिर आप उठती हैं, फिर आप उठती हैं तो पहले तो लाइट जलाती हैं तो मियाँ बोलेंगे ये क्या हो रहा है, फिर आप बाहर जाके जरा बच्चों को उठाएं, झगड़े शुरू होंगे ना। लेकिन झगड़ों का फायदा कभी निकला? रोज निकलता है। फिर सब कहते हो अच्छा इतना टाइम रह गया, चलो भागो, स्कूल का टाइम है, ऑफिस का टाइम है। वो आपका उठना वक्ती तौर पर जो घर का माहौल बिगड़ा वो खैर का सबब बन गया, वरना जब आप भी 12 बजे तक सोती रहती है और मियाँ का उस दिन का पेचेक कट जाता है, बच्चों की उस दिन की छुट्टी लग जाती और हर हफ्ते में एक आध दफा ऐसा होता, तो बाद में आपने खुद ही कहना था कि नुकसान हुआ। तो ये झगड़ा बेहतर होता है उस खामोशी से जिसके बाद एक बहुत मुकम्मल अंधेरे वाली कैफियत हो। इसके बाद अब अल्लाह दाऊद और सुलेमान की बात करते हैं। व दाऊद व सुलेमान इज़ यहकुमानि फिल हर्थ, और इसी नेमत से हमने दाऊद और सुलेमान को सरफराज किया। याद करो वो मौका जबकि वो दोनों एक खेत के मुकदमे में फैसला कर रहे थे, जिसमें रात के वक्त दूसरे लोगों की बकरियां फैल गई थीं और हम इनकी अदालत को खुद देख रहे थे। इस वक्त हमने सही फैसला सुलेमान को सुझा दिया, हालांकि हुक्म और इल्म हमने दोनों ही को अता किया था। किसको फहम दिया पहले? बच्चे को। तो क्या पता चला कि अगर आज आपको ताना मिलता है कि तुम कल की बच्ची हमें सुना रही है, अब तुम्हारी बातें हम सुनेंगे, तो गम ना कीजिए, ये अल्लाह की देन होती है। कभी बच्चे माँ बाप की जन्नत का सबब बन जाते हैं, कभी माँ बाप बच्चों की जन्नत का सबब बनते हैं। ये दुआ क्या करें कि अल्लाह हमारे बच्चे हमारी जन्नत में दर्जों की बुलंदी का जरिया बने, क्योंकि अगर बच्चे बिगड़ गए तो बात बहुत बिगड़ जाएगी। दाऊद के साथ हमने पहाड़ और परिंदों को मुसख़र कर दिया था जो तस्बीह करते थे। इस फेल के करने वाले हम ही थे, और हमने इसको तुम्हारे फायदे के लिए जिरा बनाने की सनत सिखा दी थी ताकि तुमको एक दूसरे की मार से बचाए। क्या फिर तुम शुक्र करते हो? क्या पता चला कि हथियार बनाने सिखाए गए तो इंसानियत को फायदा दिया, आज कैसे हथियार इंसानों पर बरस जाते हैं। और सुलेमान के लिए हमने तेज हवा को मुसख़र कर दिया था जो इसके हुक्म से इस सरजमीन की तरफ चलती थी, जिसके अंदर हमने बरकतें रखी थी, और हम इसको जानते थे। किस चीज़ का सिंबल है? दुनियावी तरक्की का, कि जब बंदा अल्लाह से फैसले भी लेने वाला बन जाए, दुनिया की दौलत उसको नुकसान भी ना दे, तो अल्लाह हवाओं को उसके लिए मुसख़र कर देता है। आज भी यही बात है। दुआ कीजिए अल्लाह हमें उस दर्जे पे फहम करने अल्लाह फहम वाला बना दे कि अल्लाह के इशारों को समझते हुए हम अल्लाह के फैसलों को कबूल करें, और नतीजे में अल्लाह ताला फिर हवाओं को हमारे लिए मुसख़र कर दे, यानी असबाब के ना होते हुए भी अल्लाह ताला तरक्की की मंजिलें किसी को तय करवा दे। ये सरासर अल्लाह ताला की रहमत होती है। क्या थी उनकी तरक्की की दलील? वो मिनश शयातीनी, और शयातीन में से हमने ऐसे बहुत सों को, कैसे बहुत सों को, जो क्या करते थे, जो कि लोगों को तो सताते थे लेकिन इसका ताबे बना दिया हजरत सुलेमान का, जो इसके लिए गोते लगाते और इसके सिवा दूसरे तमाम काम करते थे, और इन सब के निगरान हम ही थे। यानी अल्लाह ने इंसानों की बजाय जिन्नों से काम करवा दिया, ये अल्लाह ताला के वादे हैं। और जिन अमूमन सिंबल बना होता है दूसरों को सताने का, लेकिन यही जिन हजरत सुलेमान अलैहिस्सलाम की मदद करने वाले बन गए, और अल्लाह ताला ने दिखा दिया कि जब अल्लाह की मदद आती है तो या तो कभी फरिश्तों से काम करवा लिया जाता है और कभी जिन्नों से करवा लिया जाता है। इसी तरह की एक और मिसाल, वायूब इसनाद और रब्बहु अन्नी मस्सनी अद्दुर्रु व अंत अरहमुर राहिमीन, और यही होशमंदी और हिक्म और इल्म की नेमत हमने अय्यूब अलैहिस्सलाम को दी थी। कैसे अल्लाह इनके नाम लेता है, इतना कुछ इनको दिया। याद करो जबकि इसने अपने रब को पुकारा, अन्नी मस्सनी अद्दुर्रु व अंत अरहमुर राहिमीन, मुझे बीमारी लग गई है और तू अरहमुर राहिमीन है, हमने इसकी दुआ को कबूल फरमाया और जो तकलीफ उसे थी इसको दूर कर दिया, और सिर्फ इसके अहलोयाल ही इसको नहीं दिए बल्कि इसके साथ इतने ही और भी दिए अपनी खास रहमत के तौर पर, और इसलिए कि ये एक सबक हो इबादत गुजारों के लिए। क्या सबक है इसमें इबादत गुजारों के लिए? कि जो अल्लाह के फैसलों को खुशी से मान जाता है, अल्लाह उसको पहले से ज्यादा देता है। हजरत अय्यूब की कहानी हम तफसीर में पढ़ चुके हैं, इतने दौलतमंद थे लेकिन एक एक चीज गई और उस पे खुश हुए, उस पे खुश हुए, उस पे खुश हुए, उस पे खुश हुए, हर बात पे कहा अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, के बिल आखिर अल्लाह ताला ने उनके सब्र की वजह से उनको वो सब कुछ पलटा दिया। ये बात आज आपको समझ नहीं आएगी, लेकिन अल्लाह ना करे अगर अमली तौर पर किसी तजुर्बे से गुजरेंगे जिसमें आपने हर हाल में अल्लाह का शुक्र किया, हर बात पे आपने अल्लाह ताला की रज़ा का फ़ैसला अपने लिए समझा तो अल्लाह आपके साथ आज भी ये मामला कर सकता है। अल्लाह ने इनकी जवानी पलटा दी, इनकी बीवी को दुरुस्त कर दिया, फिर बच्चे पैदा करने के काबिल हो गई। आम लोगों के साथ ये क्यों नहीं होता, कभी आप सोचा करें। आप अगर अपनी ज़िंदगी में अभी से निशानियाँ नहीं देख पा रहे ना, तो शायद आगे आपको वो निगाह ना मिले। अपनी ज़िंदगी में देखा करें, मैं काम करती हूँ, इतनी जल्दी कैसे हो जाता है ये काम? पहले तो ऐसे होता था जैसे कैसे, ये चीज़ गिरते गिरते क्यों बच गई? अच्छा अल्लाह जी, साथ ही मुस्कुरा दें, अल्लाह ताला मैंने आपका काम शुरू किया ना, अच्छा अल्लाह मैं आपको वक्त देती हूँ, मेरे वक्त में इतनी बरकत कैसे हो गई, मेरी सेहत में बरकत कैसे हो गई, मैं भाग दौड़ के कैसे करती हूँ? आप आजमा के देख लें, आपको नज़र आए ना आए, ये तो आपकी निगाह बताएगी, लेकिन अल्लाह के वादे सच्चे हैं। वह इस्माईल व इदरीस व ज़ुल्किफ़्ल, और यही नेमत इस्माईल और इदरीस और ज़ुल्किफ़्ल को दी, और कुल्लुम मिनस साबिरीन, ये सारे के सारे साबिर लोग थे। सब्र का रास्ता है अल्लाह के बंदे बनने का रास्ता। अगर अल्लाह की बंदगी के मुकाम पे आना चाहते हैं सब्र करना पड़ेगा। मिलेगा क्या? दखलना हम फी रहमतीना, हमने अपनी रहमत में दाखिल किया कि वो सालेहों में से थे। इसी तरह का एक साबिर बंदा, वज़न्नूनी ज़हब मुगादिबा, और याद करो मछली वाले को जिसको हमने नवाजा। क्या नवाजिश थी! अल्लाह कैसे नबियों का लाड के साथ नाम लेते हैं, मछली वाला कहीं साहब खुद कहकर कि अल्लाह ने इनको नवाजा था इस बात से कि मछली जो खा जाती है, जो इंसानों के शिकार में होती है, वो मछली इनको दांत भी नहीं लगाती, ये आजमाइश थी। या फिर अपने लिए अमल की बात लिख लें, अल्लाह के रास्तों में मछलियों के पेट जैसे हालात में भी पहुँच जाएंगे ना, हालात आपका बाल से भीखा नहीं करेंगे। लोग कहेंगे हाय बेचारी, हाय उसके हाल देखो, हाय उसके हालात देखो, लेकिन अल्लाह ताला आपको नवाजेगा। मुश्किलों में सब्र, खुशी, बीमारियों में सुकून, परेशानियों में खुशी, ये है अल्लाह की नवाजिश, और ये अल्लाह के रास्ते पे चलने वालों के सिवा और किसी को नसीब नहीं होती। हुआ क्या था इनका मामला? इस जहबा, जब वो बिगड़ कर चल पड़ा, याद करो जबकि वो बिगड़ कर चल पड़ा, अल्लाह अकबर, अल्लाह अपने बंदों के लाड भी फिर देखता है। अल्लाह का बंदा काम करते करते कभी गलतियां भी कर लेना तो अल्लाह उसको लाड बना देता है। आम बंदा बड़े बड़े अच्छे काम भी करे ना, लेकिन अंदर अपनी बड़ाई का एहसास जमाओ, अल्लाह को उसकी इतनी कदर नहीं है। अल्लाह ने कहा अच्छा वो मुझसे बिगड़ के गया, और समझा क्या था कि हम उसकी गिरफ्त ना करेंगे, हम उसकी पकड़ नहीं कर सकते। लेकिन देखो अल्लाह ने एक लाडले बच्चे की तरह, माँ का दिल तोड़ के जाने वाले बच्चे की तरह, कोई निस्बत लिए बगैर, चूंकि यूनस का दिल अच्छा था, यूनस सरकश नहीं थे, यूनस आदि मुजरिम नहीं थे कि अल्लाह के हर हुक्म पे भाग जाए, मैं नहीं कर सकता, ये एक इत्तेहादी फैसला था, हो गया, इसमें भी अल्लाह खैर निकालना चाहता था, पलट गए और वहां जाके याद आया कि ला इलाहा इल्ला अंता। मैं इतनी आयत को कहती हूँ टेक्स्ट के नाते से कि सुबह का भूला शाम को घर आ गया, पलटा था, लेकिन अल्लाह के माबूद होने का मुनकर नहीं, अब्दियत के मुकाम से नहीं पलटा। सुबहानका पाक है तू, अल्लाह की बड़ाई, खुद नहीं कह रहा कि मेरा फैसला ठीक है, इन्नी कुंतु मिनज़ ज़ालिमीन, मैं ही ज़ालिम था। आप अपने ऊपर लेके सोचें, आपका बच्चा सुबह कितना ही क्यों ना बदतमीजी से बोल के जाए, आपका भी दिल दुखाए, खुद भी दुखे, और रात को आए और आपके गले में बाहें डाल दें और कि अम्मी माफ़ कर दें मेरा कसूर था, तो माँ होते हुए भी दिल पसीजता, बिल्कुल पसीजता है, वो दूसरे बच्चों से और अच्छा लगता है। जो बच्चा गुनाह करे या दिल तोड़े और पलट आए, वो उस बच्चे से प्यारा लगता है जो कुछ नहीं कहता, वो हमेशा ही ठीक रहता है। अल्लाह के लिए तो कोई निस्बत नहीं। अल्लाह ताला कहते फस्तजबना लहू, फिर हमने इसकी दुआ कबूल की और गम से हमने इसको निजात दी, और इसी तरह मोमिनों को बचा लिया करते हैं। अल्लाह हमें वो ईमान दे जो हमें गमों में बचा ले, गम लग जाए लेकिन हमारी जान ना जाए उसमें, शुगर ना हो जाए, बीमारी ना लग जाए, दिल का जायज़ा लिया करें। कुरान से अब आपके इतने सफ़र तय हो रहे हैं, कितनी तहें लग रही हैं आपके दिल पर कुरान की, कैसा लग रहा है आपको? अल्लाह ताला कैसे निजात दे के मोमिनों को बचाता है, ये उसकी कड़ी तस्वीरें हैं। अल्लाह अकबर। व ज़करी या इज़नादा रब्बहु रब्बी ला तज़रनी फ़र्दं व अंता खैरुल वारिसीन, और ज़करिया को जबकि इसने अपने रब को पुकारा कि परवरदिगार मुझे अकेला न छोड़ और बेहतरीन वारिस तो तू ही है, बस हमने इसकी दुआ कबूल की और इसे यहया अता किया और इसकी बीवी को इसके लिए दुरुस्त कर दिया। क्यों? यहाँ नोट कीजिएगा, हाईलाइट कर सकें तो कर लें, کیوں بیوی کو درست کر دیا، یعنی اس کو دوبارہ بچے پیدا کرنے کے قابل کر دیا؟ انہم کانوا یسارعون فی الخیرات، کیونکہ یہ لوگ نیکی کے کاموں میں دوڑ دھوپ کیا کرتے تھے، کوئی علاج کرانے کے وقت نہیں تھے، کوئی دنیاوی صحت کا خیال نہیں تھا، وہ اللہ کے راستوں میں دوڑ دھوپ کرتے تھے، اللہ نے بڑھاپے میں اولاد کے قابل کر دیا۔ ایمان رکھیے، اگر آپ کی عمر آج 30 40 50 60 سال سے بھی اوپر ہو گئی ہے نا، 80 سے بھی اوپر ہو گئی ہیں آپ، گو کہ آج کے دور میں ایسا ہوتا کم ہے، اور آپ اللہ کے راستوں میں لگے ہوئے ہیں نا، تو آپ 90 ایئرس کی ایج میں بھی ماں بن سکتی ہیں۔ لکھ لیں، اللہ ان یوزل لوگوں کے ساتھ ان یوزل واقعات کرتا ہے، عام لوگوں کے ساتھ مدد عام طریقے سے آتی ہے، خاص لوگوں کے ساتھ خاص طریقے سے مدد آتی ہے۔ کبھی نیکی کا کام اس وجہ سے نہ چھوڑیے کہ ہماری دنیا پہ چوٹ پڑے گی۔ اور خوبی وَيَدُونَنَا رَغَبًا وَرَهَبًا، وہ ہمیں رغبت اور خوف کے ساتھ پکارتے تھے اور ہمارے آگے جھکے ہوتے تھے۔ دعا کیجیے اللہ کے کام کرنے کے ساتھ ساتھ ہمارے اندر بھی عاجزی آ جائے، جھکاؤ آ جائے، کہیں کوئی اکڑ کا کوئی جملہ، کوئی بول، کوئی لفظ ایسا نہ نکل جائے کہ جس کی وجہ سے اللہ اولاد تو دے دے، چلو بیٹھو بچہ پالو، لیکن اپنی کتاب کو، اپنی نعمت کو، اپنے بندوں کی شیئرنگ کو اللہ تعالیٰ ہم سے دور کر دے۔ اور اس کے بعد اتنے مردوں کے بعد ایک عورت کا تذکرہ، والتی احسنت فرجہا، اور وہ عورت جس نے اپنی عصمت کی حفاظت کی تھی، ہم نے اس کے اندر اپنی روح سے پھونکا اور اسے اور اس کے بیٹے کو دنیا بھر کے لیے نشانی بنا دیا۔ یہ نشانیوں کی کہانی ہے۔ آپ چاہتے ہیں نا اگر نشانی بنے آپ، تو کچھ نہ کچھ قربانی دینی پڑے گی، خود کو سہلانے کی بجائے اللہ کی دعوت کو قبول کرنا پڑے گا۔ ان نہ امتکم امتا واحدہ، یہ تمہاری امت حقیقت میں ایک ہی امت ہے، کون سی؟ نبیوں کی نسل، اور میں تمہارا رب ہوں۔ فعبدونی، بس میری عبادت کرو، اللہ یہ چاہتا ہے، بس بندگی میری ہو۔ عید کا دن ہے کہ شب رات کا دن ہے کہ حج کا دن ہے یا جمعے کا یا اتوار کا دن ہے، ویک ڈیز یا ویکینڈ، بندگی میری ہو۔ لیکن لوگوں کو یہ چیز پسند نہیں آتی۔ فتقطعوا امرهم بینهم کل الینا راجعون، مگر یہ لوگوں کی کارستانی ہے کہ انہوں نے آپس میں اپنے دین کو ٹکڑے ٹکڑے کر ڈالا، اپنی مرضی کی بات لی اور اپنی مرضی کے خلاف چھوڑ دی۔ کوئی بات نہیں، کل الینا راجعون، سب کو آخر پلٹنا تو ہماری ہی طرف ہے، لگ پتہ جائے گا کیا۔ فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِن، جو شخص نیک عمل کرے گا اس حال میں کہ وہ مومن ہو، تو اس کے کام کی ناقدری نہ کی جائے گی، اور ہم اسے لکھ رہے ہیں۔ یہ بات آپ کے لیے ہائی لائٹ کر لیں، کتنا اللہ سکون دیتا ہے، کیسے اللہ ناقدری کرے۔ دیکھیں نتیجہ نکلے نہ نکلے، پے مل جاتی ہے۔ کوئی امپلائی دکان کھول کے بیٹھ جائے، ایک گاہک بھی نہ آئے، اس کی اینڈ کی پے پڑ گئی، دکاندار کو دینی پڑے گی۔ یہ دنیا کی مثال ہے، آخرت کے لیے اللہ تعالیٰ آپ کی کوششوں کی قدر نہیں چھوڑے گا۔ ان لہو کاتب، لکھ رہے ہیں، لکھت پڑت ہے جی، ریٹن ایگریمنٹ اللہ کا آپ کے ساتھ، کیا کہ وعد اللہ الذین آمنوا، اللہ کے وعدے ایمان والوں اور عمل صالح والوں کے، کہ ان کے لیے جنتیں۔ اللہ کا وعدہ سورت نور میں آگے پڑھیں گے کہ اللہ غالب کر دے گا ایمان والوں کو، اس دنیا میں خلافت دے دے گا۔ اللہ کہتے ہیں ہم نے لکھ لیا، اور ممکن ہی نہیں کہ جس بستی کو ہم نے ہلاک کر دیا وہ پھر پلٹ آئے۔ یہ دلیل نوٹ کرنی ہے تو کر لیجئے کہ مرنے والوں کی روحیں واپس نہیں آتی، نہ جمعراتوں کو، نہ چالیسوں پہ، اور نہ کسی اور دن، نہیں آ سکتی، ون وے روڈ ہے یہاں سے دنیا کی۔ ہاں ایک دن آئیں گی، کب؟ حتی اذا فتحت یاجوج و ماجوج، یہاں تک کہ یاجوج ماجوج کھول دیے جائیں گے، اور وہ ہر بلند جگہ سے نسل در نسل نیچے گر رہے ہوں گے۔ اشارہ ہے قیامت کی طرف، کہ جب وہ ہر بلندی سے نکل پڑیں گے اور وعدہ برحق کے پورا ہونے کا وقت قریب آ جائے گا، تو یکا یک ان لوگوں کی نگاہیں پھٹی کی پھٹی رہ جائیں گی جنہوں نے کفر کیا تھا، اور کہیں گے ہائے ہماری کمبختی، ہم اس چیز سے غفلت میں پڑے ہوئے تھے، بلکہ ہم خطا کار تھے۔ اللہ تعالیٰ کہتے ہیں آج کیا فائدہ، تم نے کیا کیا؟ انکم وما تعبدون من دون اللہ حسب جہنم، اللہ کو چھوڑ کر جن کی تم عبادت کرتے تھے یہ جہنم کا ایندھن ہے، انتم لہا واردون، اور تم اس کے اوپر سے گزرنے والے ہو، تمہیں اس کے اوپر سے گزرنا ہے۔ کیا بتا دیا اللہ تعالیٰ نے یہاں، اللہ تعالیٰ نے تمہیں دنیا میں جو نیکیوں کے عبادت کے موقع دیے تھے اور تم نے ان کو چھوڑ کر غیروں کو معبود بنا لیا، آج سب ساتھ رہو، वहीं सबको जाना है और कोई वहां से हटेगा नहीं। और फिर जवाब दिया कि लौ काना हा उलाई आलिहतम मा वरदूहा, अगर ये हकीकत में खुदा होते यानी तुम्हारे ये बुजुर्ग बुत, तो वहां ना जाते, अब सबको हमेशा उसी में रहना है। वहां हाल क्या होगा उनका? लहुम फीहा ज़फीरुन वहुम फीहा ला यस्माउन। जहन्नम का मंजर, कैसे अल्लाह ताला यहाँ बैठे हुए लोगों को वहां ले जाता है कि वहां वो फुनकारे मारेंगे और हाल ये होगा कि कान पड़ी आवाज सुनाई ना देगी। दुआ कीजिए कि हम इस बुरे अंजाम से बचें। आज दुनिया की थोड़ी सी तकलीफें सह लीजिए जैसे तैसे, जहन्नम के अंधेरों में जाकर ठोकरें खाना ये बहुत बुरा अंजाम है। इन्नल लज़ीना सबकत लहुम मिन्नल हुस्ना उलाइका अन्हा मुबअदून। हाँ मगर रहे वो लोग, ऐसे लगता है सांस में सांस आई, जान में जान पड़ी, कि जिनके लिए हमारी तरफ से भलाई का पहले से ही फैसला हो चुका होगा वो यकीनन इससे दूर रखे जाएंगे। अल्लाह हमें भी जहन्नम से दूर रखना। ला यस्मौना हसीसहा, वो तो इसकी जरा सी सरसराहट तक न सुनेंगे और वो हमेशा हमेशा अपनी मन भाती चीजों के दरमियान रहेंगे। अल्लाह हमें भी ऐसा करते, दुनिया में मनपसंद चीज़ें छोड़ी, अल्लाह की रज़ा को अपनी पसंद बना लिया, वहाँ अल्लाह ताला उनसे अच्छे काम करा लेगा। ला यहज़ुनुहुमुल फज़ऊल अकबर, वो इंतहाई घबराहट का दिन इनको ज़रा परेशान ना करेगा। ज़रा सोचिए आप, सारा टेंशन रिलीज़ होता, थकन दूर होती, भाग दौड़, बीमारी, परेशानी, क्या होगा, याद भी नहीं रहेगा। वततलक्काहुमुल मलाइका, और फरिश्ते भड़ भड़ कर इनको हाथों हाथ लेंगे, वेलकम वेलकम इधर आओ। जैसे बच्चे को कोई एक पकड़ता फिर वो उतारता है तो दूसरा पकड़ता, और साथ ही खुशखबरियां दी जाएंगी। हाईलाइट कर लें, हाज़ा यौमुकुमुल्लज़ी कुंतुम तूअदून, ये तुम्हारा वही दिन है जिसका तुमसे वादा किया जाता था। अपनी ज़िंदगी को लिखें, अगर आप 30 से ऊपर हैं तो हाज़ा यौमुकुम बड़ा करीब है। सारी ज़िंदगी के वादों के बाद, वादों के बाद आ गया वो दिन, रिज़ल्ट निकल गया, फिर करनी है मेहनत, कोई काम है फिर अल्लाह के रास्ते का, फिर नमाज़ें पढ़नी पड़ती हैं, फिर हुकूक़ुल इबाद पूरे करते हैं, फिर लोगों के तानों पे सब्र करना है, कुछ भी तो नहीं। हम तो शक बोर ही हो जाएंगे कि अल्लाह कोई तंग ही नहीं करता, कोई सताता ही नहीं है, कोई दुखी नहीं देता, कोई हम पे बात ही नहीं कसता। का नहीं, सब तुम्हें मिल जाएगा। यौमा नत्वी समा कतई सिजलिल कुतुब, वो दिन जबकि आसमान को हम यूं लपेट कर रख देंगे जैसे तूमार में सफ़े यानी औराक लपेट दिए जाते हैं। जिस तरह पहले हमने तख्लीक की इब्तदा की थी, इसी तरह फिर हम इसको दोहराएंगे। वादन अलैना, ये वादा हमारे जिम्मे, यानी अगर ये ना हुआ तो हमसे आके क्लेम कर लेना। इन्ना कुन्ना फाइलीन, हम हैं ये काम करने वाले, बहरहाल ये काम हमने करना है। और कोई पहली दफ़ा कुरान में नहीं बताया गया, बल्कि वलकत कतब नाफिज जबूर, और जबूर में इस नसीहत के बाद ये लिख चुके हैं कि जमीन के वारिस हमारे नेक बंदे होंगे। इसको हाईलाइट कर लें। आज कुफर चढ़ा हुआ लगता है ना, दीन की तरफ आने आला और बुलाने आला तो सबसे बेकार और बेवकूफ लगता है। अल्लाह कहते हैं ये तौरात के वक्त से वादे चलते आ रहे हैं कि आखिरी दौर में जमीन का वारिस नेक इंसान होगा। हदीस में आता है कि हज़रत ईसा अलैहिस्सलाम के आने के बाद ज़मीन पे इतनी बरकतें होंगी, इतनी खैर होगी कि सिर्फ इस्लाम का नाम रह जाएगा। आज भी आप देखिए, अपने ख़ानदानों को देखिए, 5 साल पीछे जाइए, आपकी फैमिली के 10 घराने हैं, 10 में से 10 के 10 शिरक और बिदत में थे। वक्त गुजरा, थोड़ी सी कोशिश हुई, एक उठा, फिर उसमें 9 8, अब आपको लगता है कि दिन ब दिन कुफर शिरक मिट रहा है, बेहयाई रुक रही है। यही अल्लाह का वादा है, इस्लाम गालिब आएगा, कुफर उस पर गालिब नहीं आएगा। इन नफी हाज़ला बलागल लिकौमिन आबिदीन, अल्लाह ताला फरमाते इसमें एक बहुत बड़ी खबर है इबादत गुजार लोगों के लिए। और आखिर में अब सूरत का आखिर है, नबी सल्लल्लाहु अलैहि वसल्लम को पुकारा जा रहा है। वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, ए मोहम्मद, हमने जो आपको भेजा तो ये दरअसल दुनिया वालों के हक में हमारी रहमत है। सच बताएं, क्या उम्मत आज इसको रहमत समझे हुए, और क्या आज इस रहमत के नतीजे में मुसलमान पिट रहे हैं और उनके कार्टून बने बनाए जा रहे हैं? नहीं, उस रहमत से दूर हटकर। क्या है वो रहमत? अल्लाह का दीन, अल्लाह की किताब, नबी का तरीका बताया हुआ, आपकी ज़िंदगी। कुल इन्नमा यूहा इलैया अन्नमा इलाहुकुम इलाहुन वाहिद, इनसे कहो मेरे पास जो वही आती है وہ یہ ہے کہ تمہارا خدا صرف ایک خدا ہے، پھر کیا تم سر اطاعت جھکاتے ہو، سر جھکانا چاہتے ہو؟ جواب نہ دیں کوئی بات نہیں، فائن تولو، پھر اگر وہ منہ پھیریں تو کہہ دو میں نے علل اعلان تم کو خبردار کر دیا، یعنی میں نے پھر کوئی جھک چھپ کے نہیں معاملہ کیا، پہلے سے بتا دیا تھا کہ اس اعراض کا نتیجہ پھر کیا ہے کہ آپ کو فارغ کر دیا جائے گا۔ یہ اللہ کا وعدہ ہے، ایک دن کو اپنی من موجی کر لے، دوسرے دن کر لے، ایک مہینہ اگر ہمارا ایک امپلائی ہمیں ستائے، ہماری میڈ ستائے، تو ہم کہتے ہیں بھائی میں نے پہلے کہہ دیا تھا۔ اور اللہ کا بندہ اگر مستیاں کرے تو کیا اللہ اس کو نہیں بتاتا؟ وَإِنْ أَدْرِي يَا قَرِيبٌ أَمْ بَعِيدٌ مَا تُوعَدُونَ، اب میں یہ نہیں جانتا کہ وہ چیز جس کا تم سے وعدہ کیا جا رہا ہے قریب ہے یا دور۔ اللہ وہ باتیں بھی جانتا ہے جو بابا سے بلند کہی جاتی ہیں اور جو تم چھپا کر کرتے ہو، یعنی دوسروں کے سامنے جو کرتے ہو اور جو تمہارے دل میں وسپر ہوتی ہے، یا چپکے چپکے پیچھے سے جو باتیں کرتے ہو اور جو سامنے کرتے ہو، اللہ کو سب کچھ پتہ ہے۔ میں تو یہ سمجھتا ہوں کہ شاید یہ دیو تمہارے لیے ایک فتنہ ہے اور تمہیں خاص وقت تک کے لیے مزے کرنے کا موقع دیا جا رہا ہے، یعنی قیامت جو نہیں آ رہی تو تمہارے خلاف گناہوں کی شیٹ بڑھ رہی ہے۔ کیسے لوگ گناہوں کی پلاننگز کرتے ہیں، کیسے تیاریاں کرتے ہیں، کیسے میلے ٹھیلے لگتے ہیں، کبھی آپ دیکھو تو پتہ لگ جائے کہ یہ کتنے بڑے فتنے ہیں جس میں نسلوں کو ڈالا جا رہا ہے۔ میں سوچتی ہوں کہ کبھی مسلمان اپنے دل پہ ہاتھ رکھ کے سوچے، 30 رمضان کے دنوں کے روزے، بھوک پیاس، نماز، کتنی قربانی، کتنی افطاریاں صرف عید کے نام پہ ضائع کر دے۔ یہ عید میلہ ہے، آپ نے بھی سنا ہوگا کہ ان 4 دنوں کا میلہ ہے۔ میں کہتی ہوں اگر ہم میں سے کوئی اس میلے میں قدم بھی رکھتا ہے نا تو گویا کہ اس نے اپنے دورہ قرآن کو باہر پھینک دیا۔ چاہے آپ وہاں کے جی فلائر بانٹنے جا رہے ہیں یا تبلیغ کرنے جا رہے ہیں، اور اس سارے شہر میں سے جس جس نے سنا ہے اگر اتنے ہی لوگ پیچھے ہٹ جاتے ہیں تو چینج ان کو دکھنا چاہیے، کیا ہو گیا، یہ ہمارے میلے کی رونق کہاں گئی ہے۔ اور ہاں، قرآن والے سیدھے نہیں جاتے، وہ بہانہ لے کے جاتے ہیں، اس کو کہنے جا رہے ہیں، اس کو دینے جا رہے ہیں۔ اگر آج بھی دل اس میلے کی محبت میں میلان رکھتا ہے تو پھر اللہ کہتے ہیں لا اللہ فتنۃ لکم، اور فتنوں میں پڑ جاؤ، اور دیکھ لو، ذرا اور کر لو پھر گناہ، پتہ نہیں اگلے سال زندگی ملنی بھی ہے کہ نہیں ملنی، کہ تم پھر گناہوں کو معاف کرا سکو۔ قال ربحکم بالحق، آخر کا رسول نے کہا اے میرے رب حق کے ساتھ فیصلہ کر دے، لوگوں تم جو باتیں بناتے ہو ان کے مقابلے میں ہمارا رب رحمان ہی ہمارے لیے مدد کا سہارا۔ تمہارے تو بہت سارے سپورٹر ہوں گے، ہمارے نہیں ہوں گے۔ کبھی کہیں لگا ہوا میلے کا اگر فلائر آپ دیکھ سکیں نا، فلائر نہ دیکھیے گا، اس کے نیچے وہ لائن دیکھیے گا، میں آپ کو یہ تو کہتی ہوں کہ دیکھیے گا، نیچے جا کے 3-4 لائنیں دیکھیے گا، اسپانسرڈ بائے، شہر کے بڑے بڑے ادارے، نام، بڑے بڑے لوگ، جب تک ان چیزوں کو سپانسر نہیں کرتے یہ نہیں چلتی۔ اس سال کا نہیں میں نے دیکھا، لیکن آپ دیکھیں گے تو میری بات شاید سچ ہی لگے آپ کو، کہ ایسے پروگرام جن کے پیچھے سپورٹرز ہوتے ہیں۔ میں نے ایک دن بہت پہلے ادھر ہی شہر میں چند ماہ پہلے ایک جگہ سے گزرتے ہوئے کوئی دیکھا، کرکٹ میلہ اس کا نام تھا، اوپر لکھا ہوتا کرکٹ والے کوئی آ رہے ہیں اور ساتھ گانا بجانا کچھ ہے، یقین کریں نیچے اتنی لائن تھی۔ اور میں نام پڑھوں گی تو آپ کو بھی یاد آئیں گے، ہمارے شہر کے معروف گروسری سٹورز، ہمارے کئی اور واللہ ہی کچھ ایسے بھی ادارے تھے جن کو ہم دین کے نام سے بھی جانتے ہیں، سپانسرڈ بائے۔ تو اللہ سے دعا کیجئے کہ وہاں سپانسر کرتے کرتے یہاں ہماری سپانسرشپ کینسل نہ ہو جائے، اللہ تعالیٰ حکمت عطا فرمائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔